आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्ट अभिवादन, जय मसीह अनि हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता मित्र, आज हामी पहिलो कोरन्थी 11 अध्याय अनि 2 पददेखि 16 पदसम्मबाट बाइबल अध्ययन गर्न गइरहेका छौं। यस विषयबाट वचन देख्नेछौ स्त्रीको पहिरन। हामीले ख्रिस्टियन स्वतन्त्रता सम्बन्धको खण्डको अन्त गरिसकेका छौं, जुन 8 अध्यायदेखि 11 अध्यायको 1 पदसम्म विस्तार भएको थियो, फैलिएको थियो। अहिले पाउल अरू विषयहरूसँग व्यवहार गरिरहेका छन् जुनको बारेमा कोरन्थियन मण्डलीले उसलाई लेखेथे। सम्भवत कसैले यो प्रश्न सोध्ला कि तपाईँको भनाईको तात्पर्य अर्थ यो हो कि परमेश्वरले स्त्रीको पहिरन जस्तो नगण्यता वा जाब कुराहरूको सम्बन्धमा निर्देशन दिइरहनु भएको छ। निश्चय नै स्त्रीले कस्तो पहिरन लगाउँछिन् वा पुरूषले कस्तो तरिकाको केश काट्छ त्यस्तो कुराको परमेश्वर ख्याल गर्नुहुन्न। बाइबलले यो स्पष्ट पार्दछ कि परमेश्वर बरू हामी के पहिरहेका छौं र हामी कसरी आफ्नो केशलाई जमाउँछौ त्यस कुरामा उहाँ रुचि लिनुहुन्छ। मती 10 अध्यायको 30 पदमा परमेश्वर भन्नुहुन्छ, तिमीहरूका शिरका केशहरू समेत पनि सबै गन्ती भएका छन्। यो विचार खालि तपाईँको हजामले वा नाईले मात्र जान्दछ, यो सत्य कुरा होइन। परमेश्वर जान्नुहुन्छ। उहाँसँग यी कुराहरू र यस्तै सम्बन्धित अन्य कुराहरूको बारेमा धेरै कुरा छ। हाम्रा जीवनहरूका सबभन्दा धेरै नजिकको विवरणहरू उहाँले जान्नुहुन्छ र उहाँको निरीक्षण मुनि भएका हुन्छन्। त आज हामी सबभन्दा पहिले देख्नेछौ स्त्रीको पहिरन। पहिलो कोरन्थी 11 अध्यायको 2 पदमा भनिएको छ, म तिमीहरूको तारीफ गर्दछु किनकि सबै विषयमा तिमीहरू मलाई सम्झन्छौ र मैले तिमीहरूलाई दिएका शिक्षाहरू कायम राख्दछौ। यस बिन्दुसम्म उसले भने म तिमीहरूलाई तारीफ गर्दिन, तर यहाँ पाउलसँग तिनीहरूलाई तारीफ गर्ने एक कुरा छ। उसले तिनीहरूलाई तारीफ गर्दछन् किनभने तिनीहरूले उसलाई प्रार्थनामा र केही कुरा दिने कुरामा याद गरेका थिए र तिनीहरूले यो अधिनियमहरूको पालन गरिरहेका थिए जुन उसले तिनीहरूलाई सिकाएथे। तीन पदमा भनिएको छ, तर तिमीहरूले यो बुझ भन्ने म चाहन्छु कि हरेक मानिसको शिर ख्रिष्ट हुनुहुन्छ, स्त्रीको शिर तिनको पति हो अनि ख्रिष्टको शिर परमेश्वर हुनुहुन्छ। यहाँ महत्वपूर्ण शब्द हो शिर। हरेक मानिसको शिर ख्रिष्ट हुनुहुन्छ, स्त्रीको शिर पुरूष हो र ख्रिष्टको शिर परमेश्वर हुनुहुन्छ। मित्र, शिर शरीरको त्यो भाग हो, हिस्सा हो, जुनले मार्गदर्शन दिन्छ। यो पदले यो भन्दैन कि प्रत्येक ख्रिस्टियन मानिसको शिर ख्रिष्ट हो। यहाँ उल्लेखित मानिस खाली पुरूष मात्र होइन, यो मानिस शब्द जातिगत वा सामान्य कुरा हो। मतलब यहाँ उल्लेखित मानिसले दुवै पुरूष र स्त्रीको समावेश गर्दछ। यसले भन्दैन कि प्रत्येक पुरूषको शिर ख्रिष्ट हुनुहुन्छ, यसले भन्छ कि प्रत्येक मानिसको शिर ख्रिष्ट हुनुहुन्छ। ख्रिष्ट प्रत्येक मानिसको शिर हुने काम सामान्य, सही र उचित कुरा हो। जबसम्म कुनै मानिस ख्रिष्टद्वारा अधीन गरिँदैन तिनी सामान्य मानिस होइन। कोही मानिसहरू मध्यपानद्वारा अधीनमा र बसमा ल्याइएको छ, कोही कोही चाहिँ तीव्र काम बासनाद्वारा बसमा ल्याइएको छ र कोही कोही चाहिँ शरीरद्वारा बसमा ल्याइएको छ। मित्र, प्रत्येक मानिस ख्रिष्टद्वारा बसमा ल्याइनु पर्दछ वा ख्रिष्टको अधीनतामा हुनुपर्दछ। प्राचीन मण्डली पिता चर्च पिता अगस्टिनले भनिथे, मानिसको हृदय तबसम्म विश्रामहीन हुन्छ जबसम्म प्रभुमा यसको विश्रामको पत्ता लगाउँदैन। मानिसको हृदय तबसम्म विश्रामहीन हुन्छ जबसम्म उसले ख्रिष्टलाई शिर बनाउँदैन। ती मानिसहरू जसले परमेश्वरको निम्ति महान कामहरू पूरा गरे तिनीहरूले ख्रिष्टलाई शिर बनाएथे। म सोच्दछु कि तबसम्म मार्टिन लुथर, बिल्बर रफोर्स र अगस्टिन दुष्ट चरित्र लम्पट व्यक्तिहरू थिए जबसम्म तिनीहरूद्वारा वा तिनीहरू ख्रिष्टद्वारा अधीनतामा वा बसमा ल्याइएन। आज मानिसको बारेमा यो भनेको सुन्छु, तिनी ख्रिस्टियन मानिस हुन् कि तिनी ख्रिष्टद्वारा बसमा ल्याइएका चलाइएका मानिस हुन्, त्यो नै महत्वपूर्ण कुरा हो। अनि त्यही नै पाउल भनिरहेका छन्,
स्त्रीको शिर पुरूष हो। ग्रीकमा त्यहाँ कुनै उपपद छैन, त्यो पुरूष होइन। तर यो कुराको ध्यान दिनुहोस्, यो हरेक स्त्रीको संकेत छैन, तर खालि स्त्री या अविवाहित स्त्रीको संलग्न छैन। यो सम्पूर्ण होइन, यसले विवाहको मात्र संकेत गर्दछ जहाँ स्त्रीले पुरूषको प्रतिक्रिया दिनुपर्छ। यो स्त्रीको निम्ति विवाहमा पुरूषको अधीनतामा हुने काम त सामान्य हो। यदि स्त्रीले पुरूषलाई हेरेर आदर गर्न सक्दैन भने तिनले उसलाई पिछा गर्नुहुँदैन र निश्चय नै उससँग विवाह गर्नुहुँदैन। तर वास्तविक खास स्त्रीले आफूले प्रेम गर्ने पुरूषलाई आफ्नो तन मनदेखि प्रतिक्रिया दिन्छिन्, साथ दिन्छिन्। तर त्यसको साटोमा पुरूष त्यस्तो मानिस हुनुपर्छ जो तिनको निम्ति कुनै पनि बलिदान दिन इच्छुक हुन्छ। एफिसी 5:25 पदले भन्छ, पति हो आफ्नो पत्नीलाई प्रेम गर जस्तो कि ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति जीवन अर्पण गर्नुभयो। मित्र, यो कुराको याद राखौं, पत्नीहरूले आफ्ना स्थान बुझ्नुपर्छ, तर पतिहरूले आफ्नो अधिकार दुरूपयोग गर्नुहुँदैन, कति पनि दुरूपयोग गर्नुहुँदैन। पत्नी आफ्नो पतिको दास होइन, तर त्यसको सहयोगी हो। याद गरौं कि आत्मिक तवरले पति र पत्नी ख्रीष्टमा पूर्ण रूपले समान हुन्छन्। अनि अन्तिम खण्डमा भनिएको छ, ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ। यहाँ महान रहस्य छिपेको छ। येशूले युहन्ना 10:30 पदमा भन्नुभयो, म र मेरो पिता एउटै हो। तर उहाँले युहन्ना 14:28 पदमा भन्नुभयो, मेरो पिता म भन्दा महान हुनुहुन्छ। उद्धारको काममा उहाँले स्व इच्छाले निम्न तल्लो स्थान लिनुभयो र स्वर्गीय दूतहरू भन्दा तल्लो वर्गको बनिनुभयो। उहाँ यस पृथ्वीको बाटोमा हिँड्नुभयो मानिसको रूपमा। हामीलाई अर्ती दिइएको छ फिलिपी 2:5-7 पदमा, तिमीहरूमा यो मन होस् जो ख्रीष्टमा थियो। उहाँले परमेश्वरको स्वरूप भएर परमेश्वरसितै बराबरको हुनलाई जोगाइराख्ने धन जस्तो सम्झनु भएन, तर आफूलाई रित्याइकन कमारको रूप लिएर मानिसको समानतामा हुनुभयो। अहिले पाउल यो अगुवा पद वा शिरको सिद्धान्तलाई कोरन्थीको परिस्थितिमा लागू गर्न गइरहेका छन्। कोरन्थीमा शिर नढाक्ने स्त्रीहरू वेश्याहरू हुन्थे। तपाई र मेरो चर्च वा समाजमा परिस्थिति कोरन्थीमा भएको परिस्थिति भन्दा बेग्लै हुन सक्छ, तर यहाँ एक नियम छ, सिद्धान्त छ, र यो आज पनि लागू हुन्छ। पहिलो कोरन्थी 11:4 पदमा भनिएको छ, प्रार्थना गर्दा वा अगमबाडी बोल्दा आफ्नो शिर ढाक्ने मानिसले आफ्नो शिरको अपमान गर्दछ। त्यस दिनको यहुदी गुरूहरूले सिकाउँथे कि पुरूषले आफ्नो शिर ढाक्नु पर्दथ्यो। पावल भन्छन् तिनीहरूले वास्तवमा मोसाको व्यवस्थाको र घुम्टोको लागि कारणको गलत अर्थ खुलाए। दोस्रो कोरन्थी 3:13 पदमा भनिएको छ, जसरी बितेर जाने कुराको अन्त्यतिर इसरायलका सन्तानले ढिट लगाएर नहेरून् भनी मोसाले आफ्नो मोहडालाई घुम्टोमा हाल्दथे, त्यसरी त होइन। यसले मोसाको त्यो समयको अनुभवको संकेत गर्दछ जब तिनी सिनै पर्वतमा परमेश्वरसँग परस्पर एक आपसमा बातचित गरिसकेपछि तल बेसीमा झरेथे। जब तिनी सबभन्दा पहिले ओर्ली झरे, उसको मोहडाको छाला चम्क्यो, तर केही समयपछि त्यो महिमा लोप हुन आरम्भ गर्यो। त्यसकारण उसले आफ्नो मोहडा ढाके ताकि तिनीहरूले यो पत्ता नलगाउन् कि महिमा लोप भइसकेको र भइरहेको थियो। यसको रेकर्ड हामी प्रस्थान 34:33-35 पदमा देख्छौं। पावल पुरूषहरूलाई भनिरहेका छन् कि तिमीहरूले आफ्नो शिर ढाक्नु हुँदैन। पुरूषलाई परमेश्वरको प्रतिरूपमा वा स्वरूपमा बनाइएको थियो, जो अहिले उद्धारद्वारा ख्रीष्टमा भएकोले गर्दा स्वतन्त्र र प्रतिष्ठाको प्रतीकको रूपमा आफ्नो शिरको ढाक्नु हुँदैन। जब उसले प्रार्थना गर्छ वा अगमबाडी बोल्छ, उसले आफ्नो शिर ढाक्नु हुँदैन। जब तिनी प्रार्थना गरिरहेको हुन्छन्, तिनी मानिसको निम्ति परमेश्वरसँग बोलिरहेका छन्, अर्ज विन्ती गरिरहेका छन्। जब तिनी अगमबाडी बोलिरहेका हुन्छन्, तिनी परमेश्वरको निम्ति मानिससँग बोलिरहेका छन्। जब तिनी यो दुई पवित्र स्थानहरूमा उभिरहेका हुन्छन्, उसले आफ्नो शिर ढाक्नु हुँदैन। 5 पदमा भनिएको छ, तर शिर खुला राखेर प्रार्थना गर्ने अथवा अगमबाडी बोल्ने स्त्रीले आफ्नो शिरको अपमान गर्दछ, किनकि त्यो उसले आफ्नो केश खौरेको जस्तो हो। मित्र, शताब्दी पहिले नै कोरिन्थीमा तिनीहरूसँग स्त्री स्वतन्त्रता आन्दोलनको थियो, अनि त्यो गलत दिशातिर गइरहेको थियो। पाउल भन्छन् पुरूषले आफ्नो शिर ढाक्नु हुँदैन, तर स्त्रीले आफ्नो शिर ढाक्नु पर्दछ। म यो कुराको तपाईँले टिप्पणी गरेको चाहन्छु, अगमबाडी बोल्ने हरेक स्त्रीले, जुनको अर्थ हो स्त्रीले सार्वजनिकमा प्रार्थना गर्न सक्छ, अनि यसको अर्थ हो तिनी सार्वजनिकमा बोल्न पनि सक्छ। त्यहाँ धेरै मानिसहरू छन् जो विश्वास गर्छन् कि स्त्रीले त्यो गर्न सक्दैन, जुन पूर्ण रूपमा गलत विचार हो। स्त्रीसँग यो गर्ने अधिकार छ यदि परमेश्वरले तिनलाई त्यो वरदान दिनुभएको छ भने, अनि केही स्त्रीहरूसँग त्यो वरदान छ पनि। म धेरै स्त्रीहरू जान्दछु जो आज उत्तम बाइबल शिक्षकहरू छन्। उसले कुनै पनि मानिसहरूलाई पुरूषहरूलाई पनि सिकाउन सक्छ, एकजना प्रचारकले मलाई भनिरहेका थिए, मेरो पत्नी म भन्दा असल बाइबल शिक्षक हुन्, तिनीसँग त्यस्तो किसिमको वरदान छ। छ पदमा भनिएको छ, किनकि कुनै स्त्रीले शिर ढाकिनन् भने बरू उसले केस काटोस्, तर केस काट्नु कि खौरिनु स्त्रीको निम्ति शर्मको कुरा हो भने त उसले शिरमा घुम्टो हालोस्। यससँग कुरन्थीको निम्ति खास विशेष लागू छ, उपयोग छ। कुरन्थीमा शिर नढाक्ने स्त्री वेश्या थियो, तिनीहरूमध्ये धेरैले आफ्नो शिर खौरेका हुन्थे। अफ्रोडाइटको मन्दिरमा रहने कन्या पुजारिनीहरू भनौदारले आफ्नो शिर खौरेका हुन्थे, जो खास वेश्याहरू थिए। आफ्नो शिर नढाक्ने स्त्रीहरू वेश्याहरू थिए, अनि यो स्पष्ट छ कि कुरन्थीको मण्डलीमा कोही कोही स्त्रीहरू पनि भनिरहेका थिए, मेरो निम्ति सबै कुरा गर्न न्यायसंगत छ, त्यसकारण म आफ्नो शिर ढाक्दिन। पाउल भन्छन् त्यसो गर्नु हुँदैन, किनभने शिर ढाक्ने कुरा अधीनताको चिनो अर्थात प्रतीक हो, पुरूषप्रति होइन तर परमेश्वरप्रति अधीनताको प्रतीक। अहिले यससँग स्थानीय लागू हुन्छ। यो आज्ञा कुरन्थीका स्त्रीलाई दिइएको थियो, के यो हाम्रो दिनमा र हाम्रो समाजमा पनि लागू हुन्छ? मैले विशेष गरेर पश्चिमी मुलुकको स्त्रीहरूको बारेमा सुनेको छु, छाता जस्तो नयाँ टोपी वा टोप स्त्रीहरूको लागि साहस आत्मविश्वासको स्थितिको निर्माण गर्ने कुरा हो। एक पत्नीले आफ्नो पतिलाई भनिन्, जुन जुन समयमा मलाई लापरवाही साथ राखिन्दछ वा फ्याँकिन्छ म बजारमा गएर नयाँ टोप छाता जस्तो टोपी किन्छु। अनि पतिको जवाब थियो, म यस कुरामा छक्क परिरहेको छु कि तिमीले ती टोपहरू वा छाता जस्तो टोपीहरू कहाँ पायो। मित्र, गम्भीरतापूर्वक भन्नुपर्ने हो भने स्त्रीको पहिरनको लागि नियमहरू तिनको सेविकाईको सम्बन्धमा मात्र हो। यदि तिनले वचन अध्ययन चलाउन चाहन्छन् वा चलाउँछिन् भने वा आराधनाको अगुवाई गर्छिन् भने तिनले आफ्नो शिर ढाक्नुपर्छ। अरू अनुच्छेदहरूले यसको बारेमा हामीलाई धेरै विवरणहरू दिन्छन्। पहिलो तिमोथी 2:8-10 पदमा पाउल भन्छन्, यसकारण सबै ठाउँहरूमा पुरूषहरूले पवित्र हात उठाएर बिना क्रोध र सन्देह साथ प्रार्थना गरून् भन्ने म चाहन्छु। त्यही किसिमले स्त्रीहरू सादा पहिरनमा लज्जालु र सरल भई सिंगारिउन्। कपाल सिंगारेर बाटेका सुन मोती र बहुमूल्य लुगाहरूले होइन, तर असल कामहरूद्वारा जो भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँछ। यसले यो बताउँछ कि यदि आराधना सेवाको अगुवाई गर्दामा पवित्रता वा पवित्र हात उठाइन्छ भने तिनले आफूतिर आकर्षण गर्नलाई दामी दामी बहुमूल्य गहना सुन चाँदी र लुगाहरू लगाउनु हुँदैन। यसको स्पष्ट रूपमा अर्थ यो हो कि स्त्रीले परमेश्वरको सेवामा सेक्स एपिल यौन आकर्षणको प्रयोग गर्नु हुँदैन। त्यही नै यसको अर्थ हो। तिनले कति पनि यौन आकर्षणको प्रयोग गर्नु हुँदैन, यसले आफ्नो पतिलाई ख्रिष्टमा जित्न सक्दैन। बाइबलले यस विषयमा भन्ने धेरै कुरा छ। पहिलो पत्रुस 3:1-3 पदमा भनिएको छ, हे पत्नी हो, त्यही किसिमले तिमीहरू पनि आफ्ना आफ्ना पतिको अधीनमा रहो, र यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्ना पत्नीहरूका आचरणले गर्दा शब्द बिना पनि तिनीहरूका मनको परिवर्तन हुन सक्छ। केशको सिंगार, सुनको गहना पात र दामी दामी वस्त्र तिमीहरूको बाहिरी सिंगार पटा नहोस्, तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाऊ, जो परमेश्वरको दृष्टिमा साह्रै बहुमूल्य छ। परमेश्वर भनिरहनु भएको छ, पत्नीले आफ्नो अविश्वासी पतिलाई यौन आकर्षण सेक्स एपिलद्वारा ख्रिष्टमा जित्न सक्दैन। यसको मतलब यो होइन कि तिनले आफ्नो पतिलाई आफूतिर आकर्षण गर्नु हुँदैन, तर यसको मतलब यो हो कुनै पनि स्त्रीले आफ्नो पतिलाई ख्रिष्टमा यौन आकर्षणद्वारा जित्न सक्दैन। बाइबलमा त्यहाँ ती स्त्रीहरू थिए जससँग यौन आकर्षण थियो, इजिबेल, इस्तर, सलोमी। त्यसपछि त्यहाँ कोही स्त्रीहरू थिए जो शास्त्रमा महान अद्भुत ईश्वरीय भक्त स्त्रीको रूपमा उभिन्छन्, जसलाई परमेश्वरले प्रयोग गर्नुभयो, सारा, दबोरा, हन्ना, अभिगेल अनि येशूको आमा मरियो। त्यसपछि पतिहरूलाई पनि केही कुरा भनिएको छ। पहिलो पत्रुस 3:7 पदमा, हे पति हो, त्यसै गरी आफ्ना पत्नीसँग विचारशील भएर बस र स्त्रीलाई अबला ठानी आदर गर्ने गर, किनकि तिमीहरू जीवनको अनुग्रहका साझे हकदार हौ, यस हेतुले कि तिमीहरूका प्रार्थनामा बाधा नपरोस्। आज धेरै परिवारहरूको आफ्ना प्रार्थनाहरूमा बाधा भएको छ, किनभने पति र पत्नी आपसमा समझदारी छैन। अहिले पाउले त्यो नियम सिद्धान्ततिर फर्किआउँछन् जुन उसले पदचारमा पुरूषहरूको लागि राखेका थिए। 7-9 पदमा भनिएको छ, पुरूषले आफ्नो शिर ढाक्नु हुँदैन किनभने ऊ परमेश्वरको प्रतिरूप र गौरव हो, तर स्त्री चाहिँ पुरूषको गौरव हो, किनकि स्त्रीबाट पुरूष बनिएको होइन तर स्त्री चाहिँ पुरूषबाट बनिएको हो। स्त्रीको निम्ति पुरूष सृष्टि भएको होइन तर स्त्री पुरूषको निम्ति हो। स्त्रीको स्थान पुरूषको सहयोगी हुनु हो, तिनी उसको अर्को हिस्सा वा भाग हुनु। कुनै पुरूष स्त्री बेगर पूर्ण भएको हुँदैन, सिवाय त्यस कुरा बाहेक कि जहाँ परमेश्वरले विशेष कामहरूको निम्ति पुरूषलाई विशेष अनुग्रह दिनुभएको छ। अर्को पदको कुरा सुन्नुहोस्, दश पदमा भनिएको छ, यसै कारण र स्वर्गीय दूतहरूका खातिर पनि स्त्रीले आफ्नो शिर घुम्टोले ढाकेको हुनुपर्छ। अहिले यहाँ स्वर्गीय दूतको उल्लेख छ जुन म बुझ्दिन, तर म यो एक विचार मान्ने व्यक्ति हुँ कि हामी परमेश्वरको स्वर्गीय दूतहरूद्वारा निरीक्षण गरिन्छौ। हामी यो संसारको मञ्चमा छौ र परमेश्वरको स्वर्गीय दूतहरूले हामीलाई चियाइरहेका छन्। तिनीहरू परमेश्वरको प्रेमको बारेमा पत्ता लगाउँदैछन् किनभने तिनीहरू जान्दछन् कि हामी परमेश्वरको प्रेमको पाउने कति पनि योग्यका थिएनौ छैनौ। तिनीहरू सम्भवत सोच्दछन् होला कि परमेश्वरले हामीलाई त्यसै छोडिदिनु भएकोमा असल गर्नुहुने थियो किनभने हामी पृथ्वीमा विद्रोही सृष्टि मात्र हौ, तर उहाँले त्यो गर्नु भएन। उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, त्यसले हामीलाई उद्धार गर्ने उहाँको अनुग्रहमा भएको प्रेमको प्रकट गर्दछ। स्वर्गीय दूतहरू सम्भवत उहाँको अनुग्रहमा र यो फुच्चे मानिससँग धीराजी हुनुहुने काममा छक्कै पर्दछ होला। एघार पदमा भनिएको छ, तरै पनि प्रभुमा पुरूषबाट स्त्री स्वतन्त्र हुँदिन, न त स्त्रीबाट पुरूष नै। स्त्रीको शक्ति आफ्नो पुरूषको पकड्नु हो, थाम्नु हो, किनभने तिनी स्त्री हुन्। पुरूषले आफ्नो स्त्रीको पकड्दछ, थाम्दछ, किनभने उनी पुरूष हुन्। मित्र, यो नै विवाह सम्बन्ध हो जुन परमेश्वरले तय गर्नुभयो। जब त्यो त्यस्तो किसिमको सम्बन्धको दम्पतिमा हुँदैन, तब परमेश्वरको आदर्श गुमेको छ। बाह्र पदमा भनिएको छ, किनकि जसरी पुरूषबाट स्त्री बनिन् त्यसरी नै पुरूष स्त्रीबाट जन्मन्छ, तर सब थोक परमेश्वरबाट नै आउँदछ। तिनीहरू अभिन्न अङ्गहरू हुन्। पुरूषलाई स्त्रीको आवश्यक हुन्छ र स्त्रीलाई पुरूषको आवश्यक छ। यो विवाहको महिमित सम्बन्धमा सत्य स्वतन्त्रता हो। अनि तेह्र पदमा भनिएको छ, तिमीहरू आफै विचार गर, शिर नढाकी परमेश्वरलाई प्रार्थना गर्नु स्त्रीलाई सुहाउँछ र स्त्रीले आफैतिर मात्र मानिसहरूको आकर्षण खिच्न कोशिश गर्नु हुँदैन। जब तिनी प्रभुको निम्ति बोलिरहेका हुन्छन्, बाइबल सिकाइरहेका हुन्छन् वा प्रार्थना गरिरहेका हुन्छन्, त्यहाँ कुनै किसिमको सेक्स एपिल यौन आकर्षण हुनुहुँदैन तिनमा। उही समयमा तिनले यो कुराको याद राख्न आवश्यक छ कि तिनको सेक्स अपिल यौन आकर्षण भएन कुरा हो जुनसँग पुरूषलाई माथि उठाउने शक्ति छ या उसलाई तल घिसारेर खसाल्ने शक्ति छ। चौध पदमा भनिएको छ, पुरूषले लामो केस पाल्यो भने त्यो त्यसको निम्ति शर्मको कुरा हो भने के प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र? अमित्र, तपाईँ र म रहेको दिनमा पुरूषहरूले पनि लामो केस पाल्ने एक किसिमको फेसन भएको छ, तर पाउल भन्छन् यो अप्राकृतिक कुरा हो। पन्ध्र पदमा भनिएको छ, तर यदि स्त्रीको लामो केस छ भने त त्यो उसको निम्ति गौरव हो, किनकि स्त्रीको केस उसलाई ढाक्नलाई दिइएको हो। अहिले यो सत्य हो कि आज हामीसँग ख्रिस्टमा स्वतन्त्रता छ, चाहे हामी लामो केस राखौं या छोटो। केसको लम्बाई वास्तवमा खास मामला होइन, त्यो हाम्रो इच्छा र विवेकमा भर पर्दछ, तर हामी जे गर्छौं त्यसले परमेश्वरको महिमा ल्याउनु पर्दछ। अहिले पाउल भन्छन् महत्वपूर्ण कुरा केस कटाई वा पहिरनको स्टाइल त्यति धेरै महत्वपूर्ण होइन। भनिएको छ सोह्र पदमा, तर कसैले यस विषयमा वाद विवाद उठाउन चाहन्छ भने हामी चाहिँ अरू कुनै प्रथालाई मान्यता दिँदैनौ, न त परमेश्वरको मण्डलीहरूले दिन्छन्। पाउलले यो कुरा भन्दा अन्त गर्दछन् कि मण्डलीले स्त्रीको पहिरन वा पुरूषको केसको विषय सम्बन्धित नियमहरू बनाउनु हुँदैन। वास्तवमा महत्वपूर्ण मामला चाहिँ आन्तरिक मानिस हो। पुरानो स्वभावलाई नै केस कटाई र धार्मिकताको वस्त्र आवश्यक छ। मेरो मित्र, यदि हामी ख्रिष्टको धार्मिकताको वस्त्रले पहिरहेका छौं भने र यदि हाम्रो पुरानो स्वभाव पवित्र आत्माको नियन्त्रणमा छ भने त्यसले बाहिर स्वभाव वा बाहिर मनुष्यलाई सम्हाल्दछ। केस कटाई र लुगाहरूको स्टाइलले त्यति भिन्नता बनाउँदैन। पाउल भनिरहेका छन् कि तिनी यसको बारेमा चर्चलाई नियमहरू दिइरहेका छैनन्। उसले खालि यही मात्र भन्छन् जुन उसको विचारमा उक्तम कुरा लाग्छ। हामीले यो कुराको याद राख्नुपर्छ कि हाम्रो ख्रिस्टियन स्वतन्त्रतामा हामीले अरूहरूको बारेमा र अरूहरूको लागि हाम्रो गवाही वा साक्षीको बारेमा सोच्नु पर्दछ। हामीले यो सिद्धान्त वा नियमद्वारा डोर्याएको हुनुपर्छ जुन पाउलले पेश गरेका थिए। जे कुरा गर्छौं, जे खान्छौं, तर परमेश्वरको महिमाको निम्ति गर र अरूहरूलाई बाधा नदेऊ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्। श्रोता यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।